بالله العلي العظيم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعدائهم أعد الله من يومنا هذا لقاء الله. أما بعد، فقد قال الله في كتاب حكيم، بسم الله الرحمن الرحيم: طسم، تلك آيات الكتاب المبين. صدق الله العظيم. مومنین، آج ہم سورہ شعراء کی تفسیر شروع کر رہے ہیں. اللہ کی ذات سے دعا ہے بے حق اہل بیت کے اس تفسیر کو پورا کرا ہے. تو سورہ شروع ہو رہا ہے: طسم، تلک آیات الکتاب المبین. تو اس میں لفظ آیا تلک، مطلب یہ. تلک اس وقت کہا جاتا ہے جب کوئی چیز دور ہو. یہ تو ان آیتوں کا مقام اتنا اعلیٰ ہے کہ اللہ نے تلک کہا ہے کتاب المبین. یہ کتاب المبین کی آیتیں ہیں، اللہ مطلب قرآن حکیم کی آیتیں ہیں. یہ اللہ تعالیٰ نے اس کی شان بیان کری. اللہ کا باخون نفس کا اللہ یقون مومنین، شاید آپ اس غم سے جان دے دیں گے کہ یہ لوگ ایمان نہیں لائے. اس میں بتائیے اس سرکار کی شفقت، کس طریقے سے سرکار نے محبت کری انسانیت سے. وہ سرکار چاہتے تھے کہ ہر شخص ہدایت پا جائے، اور سرکار کا یہ غم کہ لوگ قرآن سے منہ پھیرتے تھے. وہ قرآن میں بار بار ظاہر ہوا ہے کہ آپ کو اتنا شدید غم ہے کہ لوگ اس قرآن سے منہ پھیرتے ہیں، کیونکہ سرکار کو شفقت ہی لوگوں سے اتنی تھی کہ سب جنت چلے جائیں. لیکن جب وہ ہدایت سے منہ پھیرتے تھے اور سرکار کا اندیشہ ہوتا تھا کہ جہنم کی طرف جا رہے ہیں، تو سرکار کو بہت تکلیف ہوتی تھی. سب سے بڑی شدید تکلیف سرکار کو اسی بات کی تھی کہ لوگوں نے قرآن سے منہ پھیرا. کہتے ہیں نا کہ سرکار کہتے ہیں کہ جتنی ایزا مجھے ہوئی کسی بھی نبی کو نہ ہوئی. باقی کوئی جتنی بھی وجوہات ہوں، اس میں ایک وجہ یہ ضرور ہے کہ سرکار رحمت العالمین بن کے آیا کہ جتنی شفقت سرکار کو تھی انسانیت سے اسی اتنی کسی کو نہیں تھی. تو شدید تکلیف بھی انہی کو تھی کہ لوگوں نے قرآن سے منہ پھیرا. یہ شدید تکلیف تھی. اور جو لوگ اس رستے میں، سرکار کے رستے میں جو عالم دین ہے، یہ بھی جب لوگوں کو بلاتے ہیں دین کی طرف اور لوگ نہیں سنتے، تو دیکھا ہوا آپ نے کئی علماء بڑے رنجیدہ رہتے ہیں کہ کس طریقے سے ان کا دل چاہتا ہے کہ دیکھو یہ حق سامنے ہو، تم کیوں نہیں سنتے ہو، جو کہ سرکار کی سنت پہ چل رہا ہے. اور یہی تکلیف امام حسین علیہ السلام کو تھی جب 10 محرم کو ان کے ساتھ لوگ ایسا برتاؤ کر رہے تھے. وہ لگ رہا تھا کہ جو لوگ اب جو مجھ سے جنگ لڑ رہے ہیں جہنمی ہے. تو ایک تکلیف تھی ان کو، ان لوگوں کے لیے. ان نشا نزل علیہم من السماء آیات فظلت اقناعهم لہا خادقین. اگر ہم چاہیں تو ان کے اوپر آسمان سے ایسی نشانی نازل کر سکتے ہیں جس سے کے سامنے ان کی گردنیں جھک جائیں. اللہ نے چاہا یہ کہ ہم غیب پہ ایمان لائیں. اگر اللہ چاہے تو کھلی نشانیاں لے آئے، لیکن پھر فضیلت کیا ہوئی انسان کی؟ اللہ چاہتا ہے کہ انسان کو اللہ نے عقل دیے تو عقل سے ایمان لے کے آیا، ورنہ اللہ چاہا تو فرشتے نازل کر دے. فرشتے نازل کر دے تو لوگ سب ایمان لے لیں، پھر اس میں لوگوں کی فضیلت کیا ہوئی؟ پھر اس کا ثواب بھی کیا ہوگا؟ قرآن میں بار بار ذکر ہے کہ جب فرشتے آ جاتے ہیں تو کوئی مہلت نہیں ملتی. وہی کہ غیب پہ ایمان لائے، تو کتاب کے شروع میں ہی کہا گیا کہ یہ وہ کتاب جو لوگ جس پہ لوگ غیب پہ ایمان لائے. غیب پہ ایمان لائے، سب غیب پہ اللہ چاہ پوری نشانی ظاہر کرتے تو سب ایمان لے، لیکن تو اس میں کوئی فضیلت انسان کی نہیں ہوئی. اللہ چاہتا ہے کہ ہم کو آزمائے کہ ہماری عقل سے ہم کتنے شعور سے اللہ کو پہچانتے ہیں. اس کے بارے میں بھی کہا کہ خصوصاً یہ مولا کے آنے کی طرف بھی اشارہ کرتی ہے کہ جب مولا آئے گا تو آسمان سے آواز آئی ہے مولا کے لیے کہ مولا کا ظہور ہو گیا. تو یہ بھی کہا جائے کہ شاید خصوصاً اس طرف بھی اشارہ کرتی ہے. وما يأتيه من ذكر من الرحمن محدث إلا كانوا عنه معرضين. اور ان لوگوں کے پاس رحمان کی جانب سے جب بھی کوئی تازہ نصیحت آتی ہے تو یہ اس سے منہ موڑ لیتے ہیں. یہ جو جھٹلانا ہے, منہ موڑنا ہے, اس سورہ میں بیان کرا گیا ہے. دوسرے انبیاء کا بھی واقعہ بیان کیے گئے, آپ ہم آگے سورہ میں جائیں گے کہ کس طریقے سے اول العزم انبیاء کو جھٹلایا گیا, کتنا جھٹلایا گیا ان کو. تو سرکار کو بھی ہمت دلائی گئی, تم بھی ہمت رکھو کہ اگر تمہیں جھٹلایا گیا تو دوسروں کو بھی جھٹلایا گیا ہے. تو یہ تو اللہ صاحب اس میں فرماتا ہے کہ ان لوگوں کے پاس رحمان کی جانب سے جب بھی کوئی تازہ نصیحت آتی تھی تو یہ اس سے منہ موڑ لیتے تھے. ہمیشہ یہ ہوا ہے, تازہ نصیحت آئے منہ موڑ لیتے, تازہ نصیحت آئے تو منہ موڑ لیتے. کیوں کہ کیا ہے, کیوں منہ موڑتے ہیں؟ کیونکہ ان کا دل دنیا میں لگا ہوا ہے, خواہشوں میں چل رہا ہے, اس لیے ان کے دل غفلت میں. اور اوپر سے اگر گناہ زیادہ ہو تو اور دل غفلت میں ہو جاتے ہیں. فقط عزبو فسیتیہم انباء ما کانوا بہ یستہزئون. جب یہ لوگ جھٹلا چکے ہیں تو عن قریب جلدی ان کے پاس اس چیز کی خبر آئے گی جس کا وہ مذاق اڑایا کرتے تھے. تو شروع سے لوگ جھٹلاتے آ رہے ہیں, شروع سے مذاق اڑاتے آ رہے ہیں انبیاء کا, قیامت کے بارے میں, دوزخ کے بارے میں, جنت کے بارے میں. تو اللہ نے کہا کہ ٹھیک ہے, کہا کہ انہوں نے جھٹلا دیا, لیکن جلدی اس کی خبر آ جائے گی جس کے بارے میں ہنسی اڑایا کرتے تھے, یعنی کہ عذاب کی, قیامت کے دن کا عذاب کی. اولم یرو الی الارض کم انبتنا فیہا من کل زوج کریم. کیا انہوں نے زمین کی طرف نظر نہیں کی کہ ہم نے اس زمین میں ہر رنگ کی عمدہ چیزیں اگائی ہیں؟ پھر اللہ نے کہا ہے بشیر سے کہ دیکھو تو ہم نے کس طریقے سے زمین میں طرح طرح کی کریم چیزیں اگائی ہیں. اور کیا زوجین, زوجین لفظ آیا کہ جوڑے جوڑے بنا ہوں گے, یہ جو چیزیں اگائی ہیں نباتات ان کے جوڑے جوڑے بنا ہے. اور پھر کہا زوجین کریم, کریم مطلب نوبل. کیا مطلب کریم جو جوڑوں کا نباتات کی, یعنی کہ اس میں فوائد ہوتے ہیں. اللہ کو کوئی بھی چیز اللہ نے جو بنائی ہے اس میں کوئی ایسا نہیں کہ اس میں فائدہ نہیں ہو. ہماری جہالت ہے کہ ہم کو معلوم نہیں کہ اس درخت کی کیا خوبیاں ہیں. اب ریسرچ ہو رہی ہے, اب ریسرچ کرتے میں کرنا سینچری نکل جائیں گے, ہم کو کیا معلوم کہ کس چیز کے اندر اللہ نے کیا فائدہ رکھے ہیں. لیکن اللہ نے کہا کہ تم نے کیا, تم نے دیکھا نہیں کہ زمین کے اندر ہم کتنی نباتات بنائی ہیں جن کے جوڑا جوڑا ہیں, جو کہ بہت ہی زوجین کریم, مطلب ان میں بہت فائدے ہیں, بہت فائدہ. اچھا اس میں جو لفظ آیا ہے زوجین جو کہ جوڑے ہیں, یہ بات کب معلوم پڑی انسان کو کہ درختوں کے بھی جوڑے ہیں؟ کچھ سو ڈیڑھ سو سال پہلے جب یہ مائکروسکوپ آیا کہ بھائی میل پلانٹ اور فیمیل پلانٹ ہوتے ہیں, اس سے پہلے سائنٹسٹ کو نہیں معلوم تھا کہ یہ میل پلانٹ الگ ہوتا ہے فیمیل پلانٹ الگ ہوتا ہے. یہ اللہ کی شان ہے کہ یہ قرآن کا بوجھ ہے کہ 1400 سال پہلے اللہ نے کہہ دیا کہ ان کے جوڑے ہیں. ان نفی دالی کل آیا وما کانا اکثر ہم مومنین, یقیناً اس میں قدرت کی ایک بڑی نشانی ہے لیکن ان کی اکثریت اس بات کو تسلیم کرنے والے نہیں ہے. کہ ان چیزوں کے اندر بڑی بڑی نشانیاں, جیسے اللہ تعالیٰ چاہے جی چوڑے بنائے پلانٹس کی اور تمام چیزیں جو بنائی ہے اللہ سبحانہ وتعالیٰ نے, کیا کیا نہیں بنایا. تو کہا اس میں بڑی نشانی ہے لیکن زیادہ تر لوگ مومن نہیں ہوں. مشکل کام ہے ایمان لانا, جب تک کہ انسان کوشش نہیں کرے, جد و جہد نہ کرے اور پھر اس کو ایمان کو لے آ تو اس کو پکڑنا ہو مشکل کام ہے, اور اس پہ قائم رہنا اور اس کے ساتھ انتقال کرنا مشکل کام ہے. کیونکہ آخری زمانے کے لیے کہا گیا کہ صبح میں شخص اٹھے گا ایمان کے ساتھ, جب شام کو گھر آئے گا تو بے ایمان ہوگا, کیونکہ ماحول ایسا ہوگا, آج فتنے کا ماحول ہوگا, قرآن سے دور ہوں گے, جو طرف فحاشا ہوگا, میٹرلزم ہوگا, تو پھر کہاں سے ایمان, انسان کا ایمان رہے گا؟ ان رب کا لہو العزیز الرحیم, اور بے شک آپ کا رب ہی غالب اور شفیق ہے. پھر اللہ نے فرمایا کہ دیکھو یہ ہم نے اتنی چیزیں دی ہیں اس کے بعد بھی لوگ منہ پھیر رہے ہیں, تو اللہ سبحانہ وتعالیٰ کہا کہ پھر کہا کہ وہ لوگ ایمان نہ لائیں گے, لیکن اللہ نے کہا کہ وہ عزیز بھی ہے اور رحیم بھی ہے, غالب بھی ہے اور شفقت والا مہربان بھی ہے, رحیم بھی ہے. غالب کس طریقے سے کہ جو لوگ ایمان نہ لائیں گے تو اللہ کو عذاب دے گا, پنشمنٹ دے گا, اس لیے غالب ہو. اور رحیم کس طریقے سے کہ لوگوں کو اللہ نے ابھی بھی मोहलत दी गई, छूट दी गई, कहा कि आज भी दुआ कर लो, आज नहीं मांग लिया, आज इसी तरह से चलो तो मैं तुम्हें बख्शने को तैयार हूँ। अल्लाह सुब्हान तआला, आपने खुद सोचे कि इस उम्र के अंदर कितनी बार अल्लाह ताला ने हमारे गुनाह बख्शे और कितनी बार हमको हम रास्ते से हट गए थे, इस तरीके से अल्लाह ने फिर हमको रास्ते पर डाला। अगर वो ऐसा न करता तो आज हम इस मुकाम पर न पहुँचते कि ना हम कुरान पढ़ते ना कुरान सुनते। तो ये सब अल्लाह की रहमानियत है। अब अल्लाह सुब्हान तआला सूरह में बाद अंबिया के किस्से बयान कर रहा है, किस तरीके से उन अंबिया को जुटलाया गया। वो इदनादा रब्बुका मूसा अन्नितिल कौमत ज़ालिमीन, और याद किए जब आपके रब ने मूसा को आवाज दी के ए मूसा तुम जालिम कौम के पास जाओ, तो क्या हुआ कि जब अल्लाह सुब्हान तआला ने मूसा अलैहिस्सलाम को कहा कि तुम जालिम लोगों के पास जाओ, आले फिरौन फिरौन को अल्लाह ने जालिम कौम बताया है। दो वजह थी उसकी, एक तो वो ये थे कि अल्लाह सुब्हान तआला ईमान लाते थे, और दूसरा ये था कि उसकी आयतों इनकार करते थे और बनी इसराइल पर जुल्म करते थे। तो अल्लाह ने कहा कौम ज़ालिमीन कौम फिरऔन अला यत्तकून, यानी कौम फिरऔन के पास क्या वो डरते नहीं, क्या वो डरते नहीं अपने परवरदिगार से। देखिए ऐसा है कि ये जो थे कौम फिरऔन वाले, हालांकि पुलिस तो थे लेकिन एक जो कि खास क्रिएटर और यूनिवर्स में भी को भी मानते थे, तो ये नहीं थे पूरे मुनकर थे, वो थे मुशरिक, खुदा को भी मानते थे लेकिन उसके साथ उनके अलग अलग खुदा भी थे। तुमको ये बात तो मालूम थी ना कि वो सबसे बड़ा वहां है और उसे डरना चाहिए, क्योंकि इंसान को अल्लाह ने फितरी तौर पर मुसलमान पैदा करा, हर एक को मालूम है उसे खुदा से डरना चाहिए, हर एक को मालूम है ये खुदा है, भले कोई भी हो मजहब का उसको मालूम है खुदा है, उसे डरना चाहिए। देखो आगे उनके उसकी फितरत को चैलेंज करो कि देखो तुम 50 खुदा मानते हो लेकिन जो असली खुदा है वह खुदा है, उसके सामने हाजिर होना और तुमको उसे खौफ करना चाहिए। तो कहा कि जाके कहो कौम को गए क्या तुम तक्वा इख्तियार करोगे, काला रब्बी इन्नी अखाहू अन यकद्दबून, कहा कि परवरदिगार मुझे खौफ है, लाहक है कि कहीं वो मुझे झुठला न दे। देखें ये खौफ हर पैगंबर को रहा है, झुठलाने का खौफ, और उसकी जो शदीद तकलीफ होती है, इसीलिए अल्लाह सुब्हान तआला ने कहा ना कि इस गम से तुम अपना हलाक न करो कि लोग मोमिन नहीं होते, क्योंकि सबसे बड़ी जो तकलीफ हुई है हर पैगंबर को वही झुठलाने की। देखें आप सोचे कि इन पैगंबरों का दर्जा इतना बड़ा, इतना अजीम क्यों है, शहीद तो सब थोड़ी हुए शहीद, लेकिन इनके दर्जा इतने बुलंद क्यों है, क्योंकि इनको साइकोलॉजिकल ट्रामा बहुत पड़ा, दिमागी ट्रामा झुटलाने का, कि इतनी पैगंबर भी पैगंबर बनता नहीं सकती कि उसको अल्लाह से शदीद मोहब्बत ना हो और बंदों से शदीद मोहब्बत नहीं, वो हालत यकीन में होता, उसको मालूम है जन्नत आखिर गुजर कर, फिर देखता है उसके अलग ही मखलूक से उसको मोहब्बत होती है, काश ये सब जन्नत चले जाते, जब झुटलाते हैं और दूर जाते हैं उनको मालूम है कि गुजर में चले जाएंगे, बड़ी तकलीफ होती है, गम गुस्सा आता है। मतलब आप कुरान में ये देख लें कि अल्लाह सुब्हान तआला जो पैगंबर ने सलाम करे हैं और दर्जा दिए हैं इस वजह से नहीं दिए कि कितने लोग उनके गाइडेंस में मोमिन हो, बल्कि इसलिए दिए हैं कि उनको कितना झुटलाया गया है, क्योंकि बहुत से थे जिनके पास सब चंद लोग ईमान ले गया था लेकिन अल्लाह ने उन पर सलाम भेजा। मतलब कि दर्जा जो पैगंबरान के हैं वो सब्र के हैं कि उनको कितना झुटलाया गया। तो देखिए आप पहला जो फिक्र थी उनकी मूसा अलैहि सलाम की, काला रबी इन्नी अखाफू अन यकद्दबून, मूसा ने कहा परवरदिगार मुझे खौफ ला मुझे कहीं वो झुटला ना दे, फिर उस खौफ के असरात उन्होंने बयान करे हैं क्या होगा जो झुटला देंगे मुझे, وَيَغِيظُ صَدْرِي وَلَا يَنْتَنِقُ لِسَانِي فَأَرْسِلْ إِلَى هَارُونَ، اور اس طرح تو میرا سینہ اور اس طرح میرا سینہ تنگ ہو جائے اور میرے زبان میں روانی نہ رہے تو لہذا تو ہارون کی طرف پیغام بھیج دے۔ मतलब वहाँ हारून की तरफ भी तू फरिश्ता भेज दे पैगाम के साथ, यानी हारून को भी तू रिसाला दे। तो क्या कहा कि देखे क्या अल्लाह सुब्हानहू वतआला झुटलाएंगे तो मेरा सीना तंग हो जाएगा, सीना तंग हो जाएगा तो मेरी जबान में लुकनत पैदा हो जाएगी, तो जब लुकनत पैदा हो जाएगी तो मेरे परवरदिगार तो हारून के पास भी फरिश्ता भेज ताकि वो भी पैगंबरान में से हो, ताकि वो मेरी नुसरत करे, ताकि मुझे हिम्मत बनी रहे। और जो खौफ था काला रबी इन्नी अखाफू, जो खौफ था उनको, क्या खौफ था जुटलाने का, जो खौफ था, खौफ क्या था उनको, ये खौफ नहीं था कि मुझे अगर मैं खत्म हो गया तो क्या होगा मेरा, ये खौफ नहीं था आपको, खौफ ये था अगर मैं खत्म भी हो गया तो पैगाम कौन पहुंचाएगा, फिर लोगों को हिदायत कैसे होगी, ये खौफ था। वलहुम अलैया दंबुन फखाहु अन यक्तुलून काला कल्ला फधबा बि आयातिना इन्ना मअकुम मुस्तमिउन फतिया फिरऔन फकूला इन्ना रसूलुर रब्बिल आलमीन। अभी इन तीन आयतें पढ़ी, इनका तर्जुमा पढ़ देता हूँ। और मुझ पर एक जुर्म का इल्जाम भी तो लगा है, मुझे डर है कि मुझे कत्ल कर दें, इरशाद हुआ नहीं ऐसा हरगिज़ नहीं होगा, तुम दोनों हमारी निशानियां लेकर फिरऔन के पास जाओ, हम तुम्हारे साथ हैं, हम तुम्हारी गुफ्तगू अच्छी तरह सुन रहे हैं, तुम दोनों फिरऔन के पास जाओ और उससे कहो कि हम परवरदिगार जहाँ के पैगंबरान हैं। तो फिर आगे फरमाया उन्होंने मूसा अलैहिस्सलाम ने कि मुझ पर एक और इल्ज़ाम है, तो मुझे ये खौफ है कि मुझे कत्ल ना कर दे। क्या इल्ज़ाम था कि उन्होंने एक फिरऔन के आदमी को कत्ल कर दिया था, हालांकि वो कत्ल करा था तो गुनाह ना था, क्योंकि उन्होंने जानबूझ के उसको नहीं करा था कत्ल, लेकिन उन पर इल्ज़ाम लगा दिया था, चाहते थे कि वो मूसा अलैहिस्सलाम को कत्ल कर दें क्योंकि वो फिरऔन के खिलाफ थे। तो उनको ये कहा कि मुझे भी डर है कि मुझे कत्ल ना कर दें, ऐसा परवरदिगार अगर वापस फिरऔन के पास जाऊँ तो कहा ताकि उनका जो मिशन है वो ख़त्म नहीं हो जाए। तो क्या अल्लाह ने फरमाया नहीं ऐसा हरगिज़ नहीं हुआ, आला कल्ला, फिर क्या घर ये जाना हुआ, तुम दोनों हमारी निशानी लेकर फिरऔन के पास जाओ, हम तुम्हारे साथ हैं, हम तुम्हारी गुफ्तगू अच्छी तरह सुन रहे हैं, तुम्हारे साथ और हम तुम्हारी गुफ्तगू अच्छी तरह सुन रहे हैं। देखें ये यकीन अगर हम मुमीन को आ जाए कि अगर हमको इस जबान को फिरऔन से टक्कर लेना है तो किसी खौफ में नहीं आना है, और हमको ये यकीन रखना है कि हम हमारे साथ खुदा है और वो सुनता है, हमारे हालात को जानता है। जब ये लोग जब मतलब आखिर में क्या हुआ था, जब ये दरिया नील के पास पहुंचे थे, वो पीछे से फिरऔन की फौजें आ गई थी, तो मूसा के साथ परेशान हो गए, तो उसी वक्त वक्त मूसा अलैहिस्सलाम ने कहा हरगिज़ नहीं, मेरा परवरदिगार मेरे साथ, उनको वही ईमान था। देखें ये यकीन की इंतहा पैगंबरान के, हमको भी दुआ अल्लाह से हमको भी यकीन आए, कहा कि देखो बिल्कुल मत फिक्र करो, अल्लाह ने कहा मैं तुम्हारे साथ हूँ, सुनता हूँ। तो देखें जब अल्लाह सुब्हानहु तआला ने मूसा अलैहिस्सलाम को कहा था कि तुम हर चीज़ नहीं मैं तुम्हारे साथ में सुनता हूँ, तो अल्लाह ने कह दिया था उनको, लेकिन अल्लाह की बात को दिल से बावर करना और उस पर यकीन लाना ये मूसा का काम था, कमाल था कि उन्होंने कहा अल्लाह ने कह दिया तो ठीक है चलेगा फिर उनके पास, ये नहीं होगा खौफ रखा कि ये अल्लाह की बात में कुछ शक किया उन्होंने, चलेगा। हमारे पास जो कुरान का जो दुनिया का सबसे बड़ा मौजा कुरान है ना, इतना बड़ा मौजा देने के बाद हमारा ईमान भी कामयाब होना चाहिए कि आज के फिरऔन से हम टक्कर लें और खौफ न करें, अल्लाह हमारे साथ, अल्लाह हमारे साथ है। जितना हम इस बारे में आगे बढ़ेंगे, जितनी इसकी जस्तजुज करेंगे हम, जितना अल्लाह को आजमाएंगे अल्लाह के मिशन में, हमको मालूम पड़ेगा अल्लाह हमारे साथ है, और उतना हमारा तवक्कल बढ़ेगा। अगर हमने कुछ किया ही और हम हमेशा डरते रहे तो फिर हमारा अल्लाह पे तवक्कल कैसे होगा। तवक्कल जब होता है कि हाँ थोड़ी रिस्क लेना सीखिए, कुछ करें आप अल्लाह के लिए। अब आप देखेंगे जिस तरीके से इस्लामी रिवॉल्यूशन दुनिया भर में है, जिस तरह से इस्लाम फैल रहा है, लोग अल्लाह पर तवक्कल करके तो फैला रहे हैं इस्लाम, और अल्लाह किसी मदद कर रहा है, 40 साल से इस्लामी रिवॉल्यूशन दुनिया भर में चल रहा है, तो उसमें कितनी अल्लाह ने नुसरतें करी हैं, कितनी बड़ी बड़ी ताबूतों से लड़ाई मुसलमान, वो किस तरीके से उनकी नुसरत हुई है। तो जो जो कुरान में लिखा है वो हम होता हुआ देख रहे हैं हमारे सामने, कुरान में जो लिखा हुआ वो होता हुआ देख रहे हैं कि इस तरीके से अल्लाह मदद करता है मोमिन की, मदद करता है। तो क्या कहा अल्लाह ताला, तुम दोनों फिरौन के पास जाओ, उससे कहो कि हम परवरदिगार जहाँ के पैगंबरान हैं, अब उस तमाम जहाँ के परवरदिगार हम पैगंबरान हैं, अगर मार्फत होती तो सुन के खड़ा हो जाता, तो उस कायनात के मालिक हम दो पैगंबर हैं तो मार्फत होती तो खड़ा हो जाता, लेकिन उसमें तकब्बुर इतना था कि वो उसने झुटलाया। तो ये हमारे लिए नसीहत है कि हम भी अल्लाह पर ईमान लाए और अल्लाह ताला मोमिन का साथ है, सुनता है, मदद करता है, नसर करता है। मतलब बार बार कुरान में आया कि अल्लाह ताला फिर तवक्कल करो, बार बार कुरान में आया, तो इसका मतलब ये कि हमको आज मूसा का रास्ता अख्तियार करना है, जमाने इमाम जमा तशरीर चल रहे के आने वाले, हमको मूसा का रास्ता चल के फिरौन से टक्कर लेना है, हम खौफ खा के घर में नहीं बैठ सकते मोमिन। मतलब इसका मतलब ये कि हमको इस्लाम का पैगाम मोहब्बत से दुनिया को पहचाना है, हक इस्लाम, हम हर चीज़ से खौफ खाते हैं और ये खौफ दिलाना वाला शैतान होता है, वो चाहिए मोहब्बत से अखलाक से इस्लाम का पैगाम लोगों को पहुँचाएँ, उससे पहले कि इमाम जमा आ जाए। अब आप सोचे 10 मुहर्रम को क्या हुआ था, 10 मुहर्रम को क्या हुआ था कि 30,000 की फौज थी इमाम हुसैन अकेले थे, बहुत सारे लोग थे, लेकिन उनको अल्लाह पे इतना एतमाद था, इतना यकीन था कि उनकी रूहानी फतह उनकी होने वाली है, जबकि मौला हुसैन ने हज़रत अली पर अलैहिस्सलाम से कहा कि मैंने ख्वाब देखा है कि जिसमें ये आवाज़ आ रही है, ये काफला मौत की तरफ जा रहा है, तो मौला तो हज़रत अली अकबर ने कहा कि बाबा क्या हक पे नहीं, क्या देखा बेटा हक पे, तो फिर क्या फिक्र है बाबा। या हज़रत कासिम अलैहिस्सलाम से पूछा मौला ने कि मौत कैसी, उनका शहर से तशरीफ, देखिए ये मुकामात हैं उनके, इनके मुकामात हैं, और इन मुकामात पर पहुँचने के बाद उन्होंने इतनी कुर्बानियाँ दी मोमिनीन, अल्लाह से और उनका इतना था, इतनी मोहब्बत थी कि उनको अल्लाह से लगा और लगा शौक था ना, जबी तो मौत शेर से तशरी कब होगी, जब तक आप अल्लाह से मोहब्बत नहीं हो, अल्लाह से मोहब्बत कुरान से आती है, वैसे मुनसरिक हो आती है। हमको चाहिए कि हम अल्लाह से मोहब्बत पैदा करें, अल्लाह पर तवक्कुल पैदा करें, अल्लाह का कि आए तो ईमान लेके आए ताकि हम अल्लाह की नुसरत करें। अल्हम्दुलिल्लाह रब्बिल आलमीन।